لا حول ولا قوة إلا بالله العلي العظيم حسبنا الله نعم الوكيل نعم المولى ونعم النصير بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بارئ الخلائق أجمعين وهو أرحم الراحمين في موضع العفو والرحمة وأشد المعاقبين في الشدة والنقمة ثم الصلاة والسلام والتحية والإكرام على رسوله البشير النذير السراج المنير مولانا ومولى الثقلين جد الحسنين أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا لا سيما قرة عين الرسول الزهراء البتول ومولانا صاحب العصر والزمان أما بعد قال الله الحكيم في كتابه الكريم بسم الله الرحمن الرحيم ومن الناس من يتخذ من دون الله أندادا يحبونهم كحب الله والذين آمنوا أشد حبا لله درود بيجي محمد وعلى محمد بارے دیگر صلوات پڑھیے اللہ اوپر رکھ دیجیے جزاک اللہ سب مل کے باوجود بلند صلوات پڑھی جائے یا علی عزیزان محترم سورہ مبارکہ بقرہ کی آیت نمبر 165 سرنامہ کلام جس میں خدا بند عالم نے انسانوں کے بارے میں بیان کیا کہ کچھ لوگ انسانوں میں سے وہ ہیں کہ جو اللہ کے علاوہ دیگر اشیاء سے محبت رکھتے ہیں اور محبت ویسی رکھتے ہیں کہ جیسی خدا سے رکھنی چاہیے اور جو مومن ہے وہ خداوند عالم سے شدید محبت رکھتا ہے یعنی فقط خداوند عالم کا عاشق مومن ہوا کرتا ہے اسی عنوان سے آپ کے سامنے کل سے ایک گفتگو شروع کی کربلا کو دیکھنے کے کئی انداز ہیں کربلا میں امام حسین علیہ السلام نے جو کربلا وفا کی اس کے اندر کئی پیغامات ہیں کئی درس ہیں جو ہم سنتے ہیں پڑھتے ہیں بیان ہوتے ہیں لیکن معمولاً کربلا کے پہلو میں سے جو سب سے بڑا پہلو محبت اور عشق خدا ہے اس پہ گفتگو کم ہے حقیقت میں جو کچھ امام حسین علیہ السلام نے کیا یہ عشق خدا ہے محبت خدا ہے کل آپ کے سامنے بیان ہو گیا کہ کوئی بھی انسان چاہے صفاق ہی کیوں نہ ہو جذبہ محبت سے آری نہیں ہو سکتا صفاق انسان بھی ہوگا صفاقیت کو پسند کرتا ہے یہ جو پسند ہے یہ محبت بس ہر چیز کا ہر انسان کا قلبی تعلق جس چیز کے ساتھ ہے وہی اس کا محبوب ہے اور روایت کے مطابق جو انسان جس چیز کو محبوب قرار دے گا خدا اس کا حشر اسی چیز کے ساتھ کرے گا اب آپ اپنی قسمت پر ناز کیجئے کہ آپ کے دلوں میں علی ابن ابی طالب کی محبوبیت موجود ہے آپ کے دلوں میں محمد و آل محمد کی محبت موجود ہے آپ کا محبوب یہ ہے لہذا خدا آپ کو ان کے ساتھ مشہور کرے گا انشاءاللہ بس محبت خدا اصل هدف ہے انسان کا جب ہم کہتے ہیں انسان کا تو اس سے مراد ہم سب ہیں ہم معمولاً ان بحثوں کو اگر کرتے بھی ہیں اگر مجالس میں اس کا تذکرہ آئے بھی تو آئمہ کی سیرت نگاری کے عنوان سے آتا ہے یعنی سیرت کے حوالے سے جو گفتگو بیان کی جاتی ہے سیرت معصومین اخلاق معصومین فضائل معصومین کے ذیل میں بات ہوتی ہے تو محبت خدا کا تذکرہ آتا ہے اور ہم معمولاً یہی سوچ کر سنتے ہیں کہ یہ آئمہ علیہ السلام کی شخصیات تھیں ان کی خصوصیات تھیں وہ خدا کے عاشق تھے بہت زیادہ ہم اسے محظوظ ہوتے ہیں، آئمہ علیہ السلام کی عظمت کی اظہار کے لیے درود پڑھتے ہیں اور سمجھتے ہیں کہ ہمارا فریضہ ادا ہو گیا. نہیں عزیزان محترم، محبت خدا کی گفتگو آئمہ علیہ السلام سے مخصوص نہیں ہے، محبت خدا تک پہنچنے کا راستہ آئمہ نے ضرور دکھایا ہے، مگر یہ راستہ سب کے لیے، یہ ضرورت اس محبت کو پانے کی میری اور آپ کی ضرورت ہے. میں اور آپ بھی محبت خدا کے بغیر زندگی کا اگر تصور کریں، اگر ہمیں محبت خدا کی چاشنی نصیب ہو جائے تو ہمیں اپنی زندگیوں سے وحشت ہوگی کہ اگر ہماری زندگی میں خدا کی محبت نہ ہو. ہم اس وحشت میں مبتلا نہیں ہیں چونکہ محبت خدا کی چاشنی تک نہیں پہنچے. شیرینی محبت خدا چکھ لے انسان، آگے انشاءاللہ روایت میں بیان ہوگا. بس اگر محبت خدا کا، عشق خدا کا، جو کربلا کی سب سے بڑی شاید تجلی کربلا کے اندر محبت خدا ہے، عشق خدا کل آپ کے سامنے بیان ہوا. امام حسین کا ایک اور جملہ آج آپ کے سامنے بیان کر لوں کہ امام حسین علیہ السلام نے فرمایا کہ ترکت الخلق ترن لأراک، اے میرے پروردگار، میں نے ہر چیز کو چھوڑ دیا ہے، ہر چیز سے ہاتھ کو کھینچ لیا ہے، لأراک، تاکہ تجھے پا سکوں. میں ہر چیز کو چھوڑ دیا. وعیتمت العیالی، اے میرے پروردگار، میں آمادہ ہوں کہ میرے بچے یتیم ہو جائیں، لیکن میں تیری طرف بڑھنے والا ہوں. یہ جملہ سوائے ایک عاشق کے کوئی ادا نہیں کر سکتا. عشق خدا ہے، عشق خدا وہ موضوع ہے جو میرا اور آپ کا موضوع ہے. امام حسین علیہ السلام کی کربلا کا اہم ترین موضوع جو مجھ تک اور آپ تک پہنچنا ہے وہ عشق خدا ہے. یعنی خدا بند عالم کی زمین پر امام حسین نے عشق کو اپنے بہترین انداز میں کر کے سکھایا کہ حسینی ہو تو اس راستے پر چلنا. دیکھو راستہ تمہارا عشق خدا کا ہے، تمہاری زندگی عشق خدا کے بغیر خالی ہیں. بس اسی عنوان سے چند دقائق انشاءاللہ آپ کے سامنے آج بھی کچھ نکات پیش کروں گا. درود پڑے گا مل کے محمد والے محمد. عزیز، چونکہ ہر چیز کی کچھ علامتیں ہوتی ہیں، عشق خدا کی یہ علامت آپ کے سامنے کل بیان کی کہ عشق خدا کی علامت، محبت خدا کی علامت عبادت ہے. ہم اور آپ معمولاً انسانوں کی زندگیوں کے بارے میں افسردگی کا اظہار کرتے ہیں. آیت اللہ آغے پناہیان نے ایک جملہ کہا اسی کے ذیل میں، گفتگو میں انہوں نے کہا یہ خود ہمارے نظریے اور زندگی کا جو طریقہ ہے، زندگی کا طریقہ ہے، اس کے بارے میں سمجھ میں آئے گا کہ ہم لوگوں کے بارے میں کن چیزوں پر افسردہ ہوتے ہیں. مثلاً ہم افسردہ ہوتے ہیں کہ بھائی فلاں شخص کی نوکری نہیں ہے، فلاں شخص کی اولاد نہیں ہے، فلاں شخص کا گھر نہیں ہے، فلاں شخص کے ساتھ یہ مشکلات ہیں. ہم ان چیزوں پر افسردہ ہوتے ہیں، ہونا چاہیے، اس کے لیے دعا کرنی چاہیے، آغا پناہیان کہتے ہیں. لیکن حقیقت میں کبھی ہم نے کبھی کسی شخص کے لیے سوچا کہ یہ بیچارہ محبت خدا سے خالی ہے؟ کیوں؟ اس سوچ کے اندر کیا چیز پنہا ہے؟ یعنی اگر اس کے پاس محبت خدا نہیں ہے تو پھر اس کی دل گرمی کا سبب کیا ہے؟ یہ کس چیز سے دل گرم ہے؟ پھر اس کے اندر جذبہ کیا ہے؟ اس کی زندگی میں بچا کیا ہے اگر اس کے پاس خدا نہیں ہے؟ لیکن ہم معمولاً کسی پر اس نگاہ سے نگاہ نہیں رکھتے، ہم کسی کے بارے میں اس عنوان سے افسردہ نہیں ہوتے کہ اس بیچارے کے پاس محبت خدا ہی نہیں، کیونکہ ہم نے محبت خدا کی حقیقت کو نہیں جان پائے ویسے جیسے جاننا چاہیے. عزیزوں، بس یہ محبت خدا ہے، خدا بند عالم کی جو محبت ہے، یہ اگر کسی کے دل میں نہ ہو، یہ خدا کی جانب سے ایک سزا ہے، خدا کی جانب سے ایک سزا ہے. چھٹے امام، امام جعفر صادق علیہ الصلوۃ والسلام، ارشاد فرمائے کہ قلوب خلط من ذکر اللہ، وہ دل کے جو خدا کی یاد سے خالی ہوتے ہیں، اذاقہ اللہ حب غیرہ، خدا ان دلوں میں اپنے علاوہ دوسروں کی محبت ڈال دیتا ہے، دنیا کی محبت، مال کی محبت، اولاد کی محبت، عہدوں کی محبت، تمام محبتیں ہیں، چاہتے ہیں. کل ہمارا موضوع یہی یہاں سے شروع ہوا تھا کہ انسان چاہت کے بغیر نہیں رہ سکتا، لیکن چاہتوں کا قبلہ ہی درست کرنا ہے. یہ انسان کے اندر نہیں ہوگا کہ کسی چیز کو چاہے نہیں، نہیں چاہنا ہے، محبت رکھنی ہے، قبلہ درست کرنا ہے. چھٹے امام نے کہا قلوب خلط من ذکر اللہ، یعنی ذکر اللہ، وہ دل جو خدا کی یاد سے غافل ہوتے ہیں، اذاقہ اللہ حب غیرہ، خدا پھر اس دل سے اپنی محبت نکال کر غیر کی محبت ڈال دیتا ہے. پھر اس انسان کی زندگی کا محور فقط دنیا ہوتی ہے، پھر اس انسان کی زندگی کے شب و روز فقط اس دنیا کی تگدوں میں گزر جاتے ہیں. اس بیچارے کو خبر ہی نہیں ہوتی کب صبح ہوتی ہے، کب شام ہوتی ہے، کب رات ہوتی ہے. ایک آٹومیٹک طریقے سے زندگی کا ایک مدار چل رہا ہے، اسی کے اوپر چل رہا ہے، اور اس کے بعد خدا کی یاد سے غافل. फिर ऐसे इंसान की नमाज भी मुनफ़आलाना नमाज होती है। कौन सी नमाज? जो कल बयान किया, यानी बस अदा हो जाए, किसी तरह अदा कर दें, जान छुड़ा लें। 5 मिनट की नमाज आगे पढ़ी और उसके बाद जब 5 मिनट गुजरेगा तो सुकून का सांस लिया, ठीक है, हमने अपना फरीजा अदा कर दिया, कर्ज अदा कर दिया। लेकिन आइम्मा अलैहिस्सलाम की नमाजों की शिद्दत क्या है? आइम्मा अलैहिस्सलाम नमाज में कैसे हैं? आइम्मा अलैहिस्सलाम क्यों नमाज में इतने शदीद हैं? क्यों आइम्मा अलैहिस्सलाम नमाज में इस कदर महव हैं कि इमाम अली अलैहिस्सलाम के पाँव में तीर लगता है? आम हालत में तीर खींचने की कोशिश की जाती है, इंसानी दर्द की वजह से इमाम अली कराहते हैं। इमाम हसन कहते हैं, रुक जाओ अभी, बाबा के पाँव से तीर मत खींचो। कब तीर खींचा जाए? जब मेरा बाबा नमाज के लिए खड़ा हो, जब मेरा बाबा नमाज के लिए खड़ा हो। जब इमाम अली ने तकबीर कही उस वक्त तीर खींचने वाले ने तीर खींचा। इमाम अली अलैहिस्सलाम को पता ही नहीं चला तीर कब पांव से निकल गया। क्यों? क्योंकि खुदा के इश्क में इस कदर महव थे कि खुदा के इश्क में महव होने की वजह से अली की तवज्जो अपनी जानिब है ही नहीं, अब फकत खुदा है। इस पर एतराज करने वालों ने एक एतराज किया, बाज़ लोगों ने, कि भाई ये कैसे मुमकिन है, आप अपने आइम्मा के लिए बड़ी बातें बयान करते हैं, ये कैसे मुमकिन है कि एक इंसान के पांव से तीर निकल जाए? गोश्त के अंदर पेवस्त हो, तीर एक लोहे का टुकड़ा है, वो इंसान के पांव से निकाला जाए, इंसान को पता ही ना चले, ये तो मुबालगा है। इसके अंदर एक आलिम ने खूबसूरत जवाब दिया, उन्होंने कहा हम कुरान से दलील दे देते हैं आपको। क्या कुरान से क्या दलील है इसके ऊपर? क्या कुरान से दलील ये है, सूरह यूसुफ के अंदर जब आप पढ़ते हैं, जब जुलेखा को खवातीन ने मलामत करना शुरू की कि तू भी अजब खातून है, अपने ही गुलाम पर फरीफ्ता हो गई, अपने ही गुलाम की आशिक हो गई, ऐसा भी क्या हुस्न है यूसुफ के अंदर कि तू उसके हुस्न में इतना खो गई कि तूने ये भी नहीं देखा तेरा गुलाम है, तेरा परवरदा है। जुलेखा को ये नारा, ये बात बहुत बुरी लगी, क्या तुम मुझे मलामत कर रहे हो? तुमने अभी हुस्न यूसुफ देखा नहीं है, तुमने यूसुफ का हुस्न नहीं देखा, मुझको मलामत कर रहे हो। महफिल का एहतमाम किया, तमाम मलामत करने वाली खवातीन को जमा किया, इकट्ठा किया, कुरान के अल्फाज हैं, सूरह यूसुफ के अंदर मौजूद हैं, उन सब के सामने फल रखे, फलों को एक एक उन्होंने से कहा अपने हाथों में फलों को उठाओ, सब ने फलों को उठा लिया, मतलब जो भी वहां पे फल था सबके हाथों में चाकू दे दिया, कुरान के अल्फाज। अब सब खवातीन फल काटते हुए गुफ्तगू कर रही हैं, जुलेखा पर अब भी मलामत हो रही है। इतने में जुलेखा यूसुफ से कहती है जरा सामने आओ। अब जो यूसुफ पर्दे से बाहर निकलते हैं तो यही तमाम खवातीन जो जुलेखा की मलामत कर रही थी कि ऐसा भी क्या हुस्न होगा कि जिसपे तू फरेफ्ता हो गई, सबकी निगाहें यूसुफ की जानिब है। कुरान की आयत के मुताबिक उनकी छुरियां चलते रहीं, हाथ कटते चले गए, हाथ कट गया। क्या मतलब है? यानी इंसान के हाथ पर छुरी का असर हुआ मगर उस असर को महसूस नहीं किया, क्योंकि जमाले यूसुफ का असर उस छुरी की धार के ऊपर गालिब आ गया। अली इब्ने अबी तालिब वो है जो जमाले खुदा में इतने महव हैं कि तीर निकल गया पांव से पता ना चला। दुरूद पड़े मोहम्मद वाले मोहम्मद। ये हकीकत है, वो खालिक यूसुफ है। तुम वक्त यूसुफ के हुस्न पर बात कर रहे हो, वो खालिक यूसुफ है। उस खालिक यूसुफ को अली की आंख से देखने का हौसला पैदा करो। आने वाले ने पूछा ज़ैनब ने, ए अली जिस खुदा की इबादत करते हैं उसे देखा है? इमाम ने कहा ज़ैनब जिसको देखा ना हो उसके सामने सजदा नहीं करता। लेकिन फिर कहा खबरदार ये गुमान मत करना कि उस खुदा को इन आंखों से देखा जा सकता है, उस खुदा को हकीकत ईमान से पाया जा सकता है। अगर तेरे दिल में ईमान हो हकीकी माना में तो तुझे सिवाय खुदा के कुछ दिखाई ना देगा। इमाम हुसैन ने इसी हकीकत से पर्दा उठाया दुआए अरफा में, अमियत ऐनुन ला तराक, बारे इलाहा वो आंख अंधी है जो तुझे नहीं देख पा रही, जिसे कायनात में सब नजर आए सिवाय तेरे, जिसे तू नजर ना आए वो अंधा है। दुरूद पढ़िए मोहम्मद वाले मोहम्मद पर। बस अजीजों, जो इंसान खुदा की याद से गाफिल है खुदा उसके दिल में दूसरी चीजों की मोहब्बत डाल देगा। मोहब्बत तो रहेगी, चाहत तो रहेगी, जिंदगी के शबो रोज तो गुजरेंगे, खुदा के गैर के साथ गुजरेंगे। आइए एक और रिवायत सुनिए, खुदा ने हजरत दाऊद पर वही की। हजरत दाऊद उन अंबिया में से बिना खुदा ने बहुत सारे कलाम उनके साथ किए, मोहब्बत, इश्क, मुनाजात, राज व नियाज, इन तमाम चीज़ों की खबरें हजरत दाऊद के जरिए से आई हैं। हजरत दाऊद खुदा वंदे आलम के जो हैं वो मुनाजात करने वालों में से एक बड़े नबियों में से थे। हजरत दाऊद पर खुदा ने वही की, क्या ए दाऊद इन्नी इन्नमा खलक्तु शहवात लिज़ुफाए खल्की, ए दाऊद मैंने लज्जतों को खल्क किया है लेकिन कमज़ोर लोगों के लिए, خوب غور سے سنیے گا، بڑی خوبصورت روایت ہے. انما خلقت الشہوات لضعفاء خلقی، میں نے شہوتوں کو، لذتوں کو، مادی خواہشات کو خلق کیا ہے ضعیف مخلوق کے لیے، کمزور لوگوں کے لیے. فَإِيَّاكَ أَن تُعَلِّقَ قَلْبَكَ بِشَيْءٍ مِّنْهَا، خبردار اے داؤد، تم ان میں سے کسی چیز سے دل مت لگانا. اگر تم نے ان میں سے کسی چیز سے دل لگایا تو میری سب سے کم ترین سزا کیا ہوگی؟ فَأَيْسَرُ مَا أُعَاقِبُكَ بِهِ أَنْسِقْ قَلْبِي مِنْ أَنْسِقْ حُبِّي مِنْ قَلْبِكَ، کم ترین سزا یہ ملے گی تمہاری اس دنیا سے لو لگانے کی کہ تمہارے دل سے میری محبت چلی جائے گی. میں تمہارے دل سے محبت کو لے لوں گا اے داؤد. کیوں؟ کیونکہ دنیا کی محبت غلاظت ہے، میری محبت نور. نور اور غلاظت ایک ساتھ رہ نہیں سکتے. اے داؤد، دل کسینوں کے اندر میں نے ایک دل بنایا ہے، اس دل کے اندر یا خدا رہ سکتا ہے یا غیر خدا رہ سکتا ہے. ہم سب کے ساتھ بھی ایسے ہی ہے، سینے میں دل تو ایک ہی ہے. اب کیا کریں، خدا نے محبتیں تو خلق کی ہیں، ہر چیز سے محبت ہو خدا کی خاطر. اولاد اگر پسند ہے تو اس لیے کہ خداوند عالم نے عطا کی ہے. محبت دنیا ہے اس لیے کہ خدا نے دنیا میں بھیجا ہے. اگر کمانا ہے اس لیے کہ خدا نے بھیجا ہے. خدا چاہتا ہے انسان محنت کرے، کوشش کرے، اپنے اہل و عیال کے لیے باہر نکلے، عزت کی زندگی ان کے لیے فراہم کرے. خدا نے چاہا ہے ہر چیز سے پہلے خدا کو لایا جائے، محبت جائز ہے. خداوند عالم نے داؤد سے کہا، داؤد اگر تم نے اس دنیا کی چیزوں سے لو لگائی، لو سے کیا مراد ہے، یعنی تمہاری محبت اس چیز کی خدا کی محبت پر غالب آ جائے. اگر خدا کی محبت کا غلبہ ہے تو نیچے تمام محبتیں جائز ہیں. لیکن اگر کسی جگہ مقایسہ ہو جائے خدا کی محبت اور اس چیز کی محبت میں، اور تم اس چیز کی محبت میں گم ہو کر خدا کو چھوڑ دو، تو اے داؤد اس کا مطلب تم غافل ہو گئے. مقایسے میں خدا کی محبت چھوڑ کے مت جانا. بس توجہ کیجیے گا عزیزوں، انسان خدا وند عالم کی محبت کے لیے خلق ہوا. انسان سے مراد اجنبی نہیں ہے، میں اور آپ. اس وقت، اس صبح کے وقت جتنے مومنین یہاں بیٹھے ہیں ان سے ہی گفتگو ہے. میں اور آپ خدا کی محبت کے لیے خلق ہوئے ہیں، خدا کی محبت پر خلق ہوئے ہیں. خدا وند عالم نے ایسا نہیں ہے کہ ہمیں خلق کرنے کے بعد ہم سے محبت کی ہے، نہیں، معاملہ برعکس ہے. خدا نے ہم سے محبت کی ہے تو ہمیں خلق کیا ہے. ایسا نہیں کہ ہمیں خلق کرنے کے بعد محبت ڈالی خدا نے، نہیں، ہم سے محبت کی تو ہمیں خلق کیا. یا من بدا خلقی، دعائے کمال کا ٹکڑا ہے، اے وہ پروردگار جس نے میری خلقت کا آغاز کیا. وبری وتغذیتی، مجھے غذا پہنچاتا رہا، مجھے غذا دیتا رہا، میرے ساتھ نیکی کرتا رہا، میرے ساتھ احسان کرتا رہا. میں اس جملے پہ جب بھی دعائے کمال کے پہنچتا ہوں، بات کرتا ہوں، تو اس جملے کو سمجھیے. یا من بدا خلقی، وہ پروردگار جس نے میری خلقت کا آغاز کیا ہے، یعنی میں کہیں تھا نہیں کہ تم نے اٹھا کے مجھے جوڑ کے بنا دیا ہے. نہیں، بدا جہاں ابتدا سے کوئی کام کیا جائے، جہاں کسی چیز کو خلق کیا جائے. ایک چیز ہے خلق کرنا اور ایک چیز ہے کسی چیز کو اسمبل کرنا. اشیاء ہیں، پرزے ہیں، آپ اٹھاتے ہیں ان پرزوں کو جوڑ دیتے ہیں، اسمبل ہو گئی چیز. خدا نے ہمیں اسمبل نہیں کیا ہے، خلق کیا ہے. کچھ بھی نہیں تھے. هل اتى على الانسان حين من الدهر لم يكن شيئا مذكورا، آیا انسان پر ایک ایسا وقت نہیں تھا وہ کوئی قابل ذکر شئی نہیں تھا، کچھ بھی نہیں تھا، ہم نے وجود دیا اس کو. یہ جو وجود ملا محبت کی وجہ سے ملا. یا من بدا خلقی وبر وتغذیتی، وہ خدا جس نے محبت کا آغاز کیا، اپنی محبت کی خاطر مجھے خلق کیا، اپنی محبت سے خلق کر کے میری زندگی کو جاری رکھا. بس ہم اور آپ محبت خدا سے ہی خلق ہوئے ہیں، محبت خدا ہی کو پانے کے لیے خلق ہوئے ہیں. اب یہ محبت خدا کا کوئی ایک معیار ہونا چاہیے کہ کیسے پتہ چلے گا ہم محب خدا ہیں یا نہیں. انسان کی آج کی آبادی 7 ارب سے زیادہ کی آبادی ہے. اگر خدا کوئی مرکز محور قرار نہ دے، ہر انسان خدا کی محبت کا دعوے دار ہوگا، ہر کسی کا راستہ الگ ہوگا. اسی کے لیے خدا وند عالم نے انبیاء اور ان کے اوصیاء کا سلسلہ بنا کر مرکزیت دے دی. اگر دیکھنا چاہو کہ تم خدا کے راستے پر ہو، خدا کے موہب ہو، تو ان ہستیوں کو دیکھو، جیسے انہوں نے خدا کو چاہا تمہاری چاہت بھی ویسی ہے یا نہیں. یہ میزان ہے، یہ معیار ہے. اگر ان کی طرح کی چاہت ہے، اگر تمہاری نماز کے اندر علی کی نماز کا رنگ ہے، علی جیسی نماز تو کوئی نہیں پڑھ سکتا، رنگ علی ہونا چاہیے. علی علیہ الصلوۃ والسلام جیسی نماز کے لیے تو چوتھے امام جس کا عنوان سید الساجدین ہے، جس کا عنوان زین العابدین ہے. یہ عنوان فقط اس دنیا کا نہیں ہے، اس آخرت کا بھی ہے. روایت بیان کی گئی کہ جب آخرت ہوگی، قیامت کا میدان ہوگا، منادی ندا دے گا، اینا زین العابدین، عبادت گزاروں کی زینت کہاں ہے؟
محمد والے محمد صلوات
اللہ علیہ وسلم. اَيْنَ زَيْنُ الْعَابِدِينَ، عبادت گزاروں کی زینت کہیں سے سوچئے، فقط اس دنیا میں نہیں ہے، اس دنیا میں، عالم آخرت میں، جہاں اول سے لے کر آخر تک کے تمام انسان موجود ہیں، صلحاء موجود، شہداء موجود، ابرار موجود، انبیاء موجود، اوصیاء انبیاء موجود ہیں، وہاں منادی نظر دے گا، اَيْنَ زَيْنُ الْعَابِدِينَ، زَيْنُ الْعَابِدِينَ کہاں ہیں؟ ہمارے آپ کے چوتھے امام جگہ سے قیام فرمائیں۔ اس عنوان سے امام زین العابدین کو کہا گیا عبادت گزاروں کی زینت، سید الساجدین، سجدہ گزاروں میں سب سے زیادہ سجدہ کرنے والے۔ لیکن وہی امام جب امام علی کی عبادت کو دیکھتے ہیں تو آہ کھینچ کر کہتے ہیں، آہ کس میں مجال ہے وہ علی کی طرح عبادت کر سکے۔ تو جس مقام پر زین العابدین اپنے آپ کو پیچھے ہٹائیں، وہاں میں اور آپ کیا مجال رکھتے ہیں، ہم کیا حیثیت رکھتے ہیں، ہماری کیا حیثیت اور اوقات ہے۔ ہماری تو نمازوں کی خصوصیت یہ ہے کہ ہمیں تو جتنی بھولی ہوئی چیزیں ہیں وہ سب نماز میں یاد آتی ہیں، اللہ اکبر کہنے کے بعد یاد آنا شروع ہوتا ہے، کام کیا کیا کرنا ہے، کہاں کہاں جانا ہے، چیک لسٹ چل رہی ہوتی ہے ذہن کے اندر، تکبیرۃ الاحرام پہ چیک لسٹ پہ ٹک لگنا شروع ہوتا ہے، آخری تکبیر پر السلام علیکم ورحمۃ اللہ وبرکاتہ پہ ختم ہو جاتا ہے معاملہ، کہ ہاں آج کی لسٹ مکمل ہو گئی، کیا کیا کرنا ہے۔ درود پڑھیے محمد والے محمد پر۔ ہمیں امام علی کی طرح کی نماز، جیسی نماز، امام علی کی نماز نہیں پڑھ سکتے، اس راستے پہ جتنا ہو سکے، اسی لیے کہا گیا توجہ کے ساتھ پڑھو، اسی لیے کہا گیا کہ جب نماز کی طرف آؤ، ائمہ نے ساری چیزیں دکھائی ہیں عزیزوں، یعنی ہماری ہدایت کے لیے خدا نے حجتیں تمام کی ہیں۔ میں دوسروں کی بات نہیں کر رہا، میں اہل تشیع کی بات کر رہا ہوں، میں ان کی بات کر رہا ہوں جن کی وابستگی خداوند عالم نے بعد رسول علی اور آل علی کے ساتھ ڈال دی۔ عزت دی ہے خدا نے ہمیں، کرامت دی ہے خدا نے ہمیں، شرافت عطا کی ہے خداوند عالم نے ہم کو، کہ ہم کو بعد رسول در بدر کی ٹھوکرے کھانے کے لیے نہیں چھوڑا، علی کے دروازے پر لا کے ڈالا، علی علیہ السلام کا دروازہ، آل علی کا دروازہ، ہمیں حجتیں تمام کی ہیں خدا نے ہمارے اوپر، یعنی ہمارے پاس سیکھنے کے لیے کسی شے کی کمی نہیں ہے۔ اب اگر میں اور آپ بھی عند اللہ درجات حاصل نہ کر پائے خدا نہ خواستہ، تو ہماری انتہائی نالائقی ہوگی۔ توجہ سے سنیے گا ان باتوں کو، صبح کا وقت ہے، تھوڑا آسانی سے ہو سکتی ہیں یہ باتیں۔ امام علی علیہ السلام کے پاس سکھانے میں کمی نہیں ہے، اگر سلمان اس زمانے میں ایک ہے تو وجہ علی کے سکھانے میں نہیں ہے، سیکھنے والوں میں، جس جس کا ظرف ہوتا وہ علی سے سیکھتا چلا جاتا، وہ ظرفیت فقط سلمان کے اندر تھی جس کو علی نے سکھا کر ایمان کے دسویں درجے پر فائز کر دیا۔ وہ علی تو سورج کی مانند ہیں، سورج آب و تاب کے ساتھ چمکتا ہے، سورج کی روشنی حرارت سب کے لیے، اب کوئی دروازہ جتنا کھولے گا اتنا سورج کی روشنی اندر لے پائے گا، جو جتنا اپنا وجود اس سورج کے سامنے رکھے گا اتنا سورج سے سراب ہو پائے گا۔ علی علیہ السلام، آئمہ علیہ السلام سورج کی مانند ہیں، ان کے یہاں کوئی کمی نہیں ہے، کمی میرے اندر ہے، میری کوتاہی ہے کہ میں اس دنیا کے اندر خدا کے لیے کچھ حصہ رکھتا ہوں۔ توجہ کیجیے گا، میری اور آپ کی مشکل یہ ہے عزیزوں کہ ہم اپنی زندگی کے اندر خدا کے لیے کچھ حصہ رکھتے ہیں، ہونا کچھ اور چاہیے تھا، زندگی پوری خدا کے لیے ہونی چاہیے تھی، دنیا کا جو ضروری حصہ تھا وہ ہمارے ساتھ ہونا چاہیے تھا، پوری زندگی خدا کی ہے، کمائی کے لیے جائیں وہ خدا کی زندگی ہے، نوکری کے لیے جائیں خدا کی زندگی ہے، بچوں کے ساتھ بیٹھیں خدا کی زندگی ہے، زندگی کے تمام کام انجام دینے خدا کے ساتھ۔ امام سجاد علیہ الصلوۃ والسلام نے اسی طرح اشارہ فرمایا، اللهم انی اعوذ بک من لذت بغیر ذکرک، اے میرے پروردگار میں ہر اس لذت سے پناہ مانگتا ہوں جس میں تیری یاد نہ ہو۔ یعنی امام نے یہ نہیں کہا میں اعوذ بکا من کل لذت، خدا میں ہر لذت سے پناہ مانگتا ہوں، مجھے کوئی لذت نہیں چاہیے، مجھے کوئی پسند نہیں چاہیے، نہیں، ایسا نہیں ہے، انسان جب بشر ہے تو اس کو چیزیں پسند آئیں گی۔ امام نے یہ نہیں کہا کہ میں لذتوں سے پناہ مانگتا ہوں، نہیں، کل لذت بغیر ذکر، وہ لذت جو تیری یاد کے بغیر ہو اس سے پناہ دے۔ اے خدا وہ شادی، اب اپنے لیے بیان کر رہا ہوں، اے خدا وہ شادی کہ جس کے اندر تیری یاد نہ ہو اس شادی سے پناہ دے۔ اے خدا اگر تیری یاد اس بات میں ہے کہ تو یہ نہیں چاہتا کہ مکس گیدرنگ کی جائے، مومنین اپنی خواتین کو ایک دوسرے کی نگاہوں کے سامنے لے کر آئیں، تو اس شادی سے پناہ دے دے۔ ना करूं ऐसी शादी का एहतमाम मैं अली के मानने वाले की हैसियत से, ना करूं ऐसी शादी का एहतमाम अपनी बच्चियों के यहाँ अपने बच्चों के यहाँ कि जिसके अंदर मिक्स गैदरिंग की जाए, मेरे एहतमाम की हुई जगह के ऊपर मोमिनीन अपनी बच्चियों के साथ आए, बेपर्दा भी हों, बच्चियां सजे हुई भी हों, बनी हुई भी हों, और उन पर निगाहें ना महरम पड़ रही, खुदा या पनाह दे दे, ये लज्जत नहीं चाहिए, ये शोहरत नहीं, ये शहवत नहीं चाहिए, ये मजा नहीं चाहिए। ऐसी पनाह मांगता हूं इस चीज से जिसमें लज्जत हो, तेरा जिक्र ना हो, तेरी याद ना हो। तवज्जो कीजिएगा अजीजों, बस याद खुदा महवर है जिंदगी का। आइमा ने यही सिखाया, चौथे इमाम ने नमाज का बयान किया, चौथे इमाम वजू के वक्त आप वो जाकर देखते हैं कि चौथे इमाम वजू के वक्त कब कपाते हैं, वजू के वक्त कब कपाते हैं। ये वाकत हमें क्यों सुनाए गए, ताकि हमारा दरसी निसाब मुकम्मल हो सके, ताकि जो हमारे सवालात हैं जिंदगी के, ये सवाल है और क्या सवाल है हमारी जिंदगी का, ताकि जो सवालात हैं जिंदगी के खुदा उनको बेहतरीन तरीके से हमारे सामने रख कर कल इम्तिहान में बेहतरीन नतीजा दे सके। क्या हो तुम्हारे खुदा की मोहब्बत है कि उसने इम्तिहानी सवालात भी बताए, पर्चा भी आउट कर दिया, पर्चा आउट करके भरवा भी दिया, यानी आइम्मा की सूरत में भरा हुआ पेपर मिलता है हमें कि देखो इसको कॉपी तो करना है, फकत इसे देख कर कॉपी कर लो, दर्जात दे दूंगा मैं। बस तवज्जो कीजिएगा अज़ीज़ों, इमाम सज्जाद साहब वजू के वक्त कब कपाते हैं? मौला से किसी ने पूछा, मौला क्यों कब कपा रहे हैं? कहा मालूम है किसकी बारगाह में जा रहा हूं, किसकी बारगाह में जा रहा हूं, उसकी बारगाह में जा रहा हूं जो इस कायनात का खालिक है, मालिक है, राज़िक है, रब है हम सबका, उसने इस नमाज का तकाजा किया है। तो जो कीजिएगा फर्क है दोनों चीजों में, एक मरतबा तकाजा ना होता मैं अपनी तरफ से कुछ भी करता ठीक है, नहीं उसने तकाजा किया, उसने कहा नमाज पढ़ो। अब जब उसने नमाज का तकाजा किया है तो हक तो यह है जो उसकी शान है उसके मुताबिक नमाज पढ़ूं, लेकिन मैं उसकी शान के मुताबिक सजदा करूं तो कैसे करूं, क्योंकि किसी की शान के मुताबिक सजदा करने के लिए पहले उसकी शान को अपने इल्मी इहाते में लाना पड़ेगा, और जो खुदा इहाते में आ जाए वो खुदा नहीं हो सकता, जिसका अहाता हो जाए वो खुदा नहीं हो सकता। तो जो मेरी फिक्र सोच से मावरा है उसकी शान के मुताबिक सजदा कहां से लाऊं, इसलिए कब कपाता हूं, इसलिए खौफ आता है कि पता नहीं खुदा कबूल करेगा कि नहीं करेगा। बस अजीजों मोहब्बत खुदा महवर जिंदगी, इमाम हुसैन ने करबला के मैदान में इसी मोहब्बत को कमाल पर ले जाकर दिखाया, जो मुशरफ से तकाजा किया गया। वो इंसान के जिसकी जिंदगी में मोहब्बत खुदा नहीं है, दाऊद को खुदा ने कहा अगर किसी ए दाऊद अगर तुमने अपना दिल इन चीजों में लगाया मोहब्बत से महरूम हो जाओगे, दूसरी चीजों की मोहब्बत दिल में आ जाएगी। अजीजों ईमान मोहब्बत के बगैर मुकम्मल नहीं हो सकता, खूब गौर कीजिएगा इन बातों के ऊपर। आयत क्या पढ़ी आपके सामने, अल्लज़ीन आमनू, दूसरे जो लोग हैं वो दुनिया की दूसरी चीजों से मोहब्बत लगाएंगे, चाहत में पड़ जाएंगे, मगन हो जाएंगे। अल्लज़ीन आमनू, लेकिन जो साहिब ईमान है, अशद्दु हुब्बन लिल्लाह, जो मोमिन होगा वो फकत खुदा से मोहब्बत रखता होगा, शिद्दत के साथ जो उसको मोहब्बत होगी खुदा से होगी, यानी हर चीज को खुदा की निगाह से देखेगा, हर चीज से पहले खुदा को देखेगा, जिसको खुद इमाम अली ने बयान किया कि मैं किसी शय से पहले और बाद में खुदा को देखता हूँ, हर शय से पहले और बाद में खुदा को देखता हूं, इमाम अली ने बयान किया। बस मोहब्बत खुदा शदीद है मोमिन के अंदर, एतिकाद और तस्लीम होना मोहब्बत के बगैर मुमकिन है, लेकिन ईमान मोहब्बत के बगैर मुमकिन नहीं है। खूब गौर कीजिए इन बातों के ऊपर, ईमान मोहब्बत के बगैर मुमकिन नहीं है, एतिकाद हो सकता है मोहब्बत के बगैर। मिसाल शैतान का खुदावंद आलम के ऊपर एतिकाद था, शैतान को खुदावंद आलम का इल्म था, शैतान खुदावंद आलम के सामने तस्लीम भी था, एक हद तक बंदगी करता था, इबादत करता था, लेकिन मोहब्बत खुदा शैतान में नहीं थी, क्योंकि मोमिन नहीं था, मोमिन नहीं था। खुदावंद आलम के ऊपर ईमान की कमी थी, अगर ईमान होता तो जब खुदावंद आलम ने आदम को सजदे का कहा तो अमर इलाही को देखता, अपनी शान अपनी जात को ना देखता। ये जो खुदा के अमर के मुकाबले में अपने आप को देख कर कहा अना खैरुम मिन्हु खलक्तहु मिन तीन व खलक्तनी मिन नार, तूने उसे खाक से बनाया है, मुझे आग से बनाया है, आग खाक पर फजीलत रखती है, ये सारा आर्गुमेंट डायलॉग ना करता खुदा के सामने अगर निगाह में खुदा की अजमत होती, यानी मोमिन होता अगर खुदा के ऊपर, मोमिन नहीं था। इसीलिए खुदा के सामने गुफ्तगू है, खुदा को सिखाने की कोशिश कर रहा है, उसे खाक से बनाया, मुझे आग से बनाया है, अना खैरुम मिन्हु, मैं उससे बेहतर हूं, मैं उसको सजदा नहीं करूंगा। लेकिन मोमिन इंसान हो तो क्या करता है, अपनी जानिब तवज्जो, अपनी गलती की तरफ तवज्जो करता है। आदम ने भी गलती की, लेकिन आदम ने गलती के बाद खुदा से कुछ नहीं कहा, परवरदिगार मैंने गलती की। दोनों के अल्फाज में रब का तज़किरा है, एक तरफ हजरत आदम की दुआ, रब्बना ज़लमना अनफुसना, اے پروردگار میں نے اور حوا نے ظلم کر لیا اپنے اوپر، فَإِلَّمْ تَغْفِرْ لَنَا اگر تو نہ بخشے، لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ ہم خسران والوں میں سے ہو جائیں گے. یعنی خدا سے تقاضا ہے ادب کے ساتھ، چونکہ ایمان ہے، رب ہے خدا کی زبان پر، رب ربوبیت کا لفظ ہے، ربنا ظلمنا انفسنا، یعنی اے خدا تو نے ہمارے ساتھ کچھ نہیں کیا، ہم نے ظلم کر لیا، تو نے تو روکا تھا ہم نہیں رک پائے. ظلمنا انفسنا فإن لم تغفر لنا پس اگر تو معاف نہیں کرے گا تو ہم خسارے والوں میں سے ہو جائیں گے. اب یہاں ادب کا تقاضا ہے، خدا سے نہیں کہہ رہے کہ تو معاف کر، نہیں بتا رہے ہیں کہ معاف نہیں کرے گا تو مزید نقصان ہوگا ہمارا، چونکہ تو ماؤں سے زیادہ چاہنے والا ہے، اتنا تو مجھے بھی پتا ہے تو میرے نقصان پہ راضی نہیں ہوگا، بس تو معاف کر دے گا. لیکن دوسری طرف شیطان کی زبان پہ بھی رب کا لفظ ہے، کیا یہاں پر ربی بما اغویتنی لاغوینہم اجمعین، اے پروردگار جیسے کہ تو نے مجھے گمراہ کیا میں انسانوں کی اکثریت کو گمراہ کر دوں گا. توجہ کیا آپ نے، یہ ایمان کا فرق ہے. اعتقاد اس کا بھی ربوبیت الہی پر ہے، شیطان کا، آدم کا بھی ہے، لیکن آدم کی توجہ اپنی جانب ہے یعنی اپنی خطا کی جانب، اور شیطان چونکہ ایمان نہیں رکھتا اپنے بھٹکنے کو بھی خدا کے اوپر ڈال رہا ہے. ربی بما اغویتنی ہے، رب جیسے تو نے مجھے گمراہ کر دیا، لاغوینہم اجمعین میں تیرے انسانوں کی اکثریت کو گمراہ کر دوں گا، لاقودنہ الی صراطک المستقیم تیرے سیدھے راستے پر بیٹھوں گا. عزیزان محترم، یہ انسان خداوند عالم کے عشق کے لیے خلق ہوا، اگر عشق الہی نہ ہو تو انسان کا اعتقاد تسلیم ہونا کسی کام کا نہیں ہے. اسی لیے بہت سے لوگ کلمہ پڑھ لیتے ہیں، کلمہ پڑھنے کے بعد ان کے کلمے کا کوئی فائدہ نہیں ہوتا، اس لیے کہ ایمان نہیں ہوتا. ایمان ایک الگ خصوصیت ہے، ایمان عشق کے بغیر نہیں ہو سکتا، ایمان محبت کے بغیر نہیں ہو سکتا. ایمان کی علامت کیا ہے کہ بلال کو کوڑے مارے جا رہے ہوں، زمین پر لٹایا گیا ہو، سینے پہ بڑا سا پتھر رکھا گیا ہو اور کہا جا رہا ہو کہ خدا سے بیزاری کا اظہار کر، چونکہ عشق خدا ہے، محبت خدا ہے، ایمان ہے، ہر کوڑے پر بلال کی آواز جو نکلتی ہے احد ہو اللہ احد ہو اللہ احد کی آواز ہے، چونکہ ایمان ہے، اس ایمان کے اندر محبت ہے. اب یہ محبت ہر چیز کو ختم کر دے گی. اب اگر ایمان ہوگا تو محبت ہوگی، جب مومن ہوگا انسان وہ محبت ہوگی، جب محبت ہوگی تو پھر علی میثم سے پوچھیں گے، اے میثم یہ بتاؤ میرے بعد جو تم پر مشکلات آئیں گی تمہاری کیا کیفیت ہوگی. میثم علی سے پوچھیں گے مولا کیا ہوگا میرے ساتھ، میثم سے کہیں گے مولا کہ دیکھو میثم میرے بعد تم سے کہا جائے گا علی سے بیزاری کا اظہار کرو. میثم پلٹ کر جواب دیں گے، مولا ایسی زندگی کا کروں کیا جس میں علی نہ ہو، جس میں علی سے بیزاری کا اظہار ہو، کیا کروں اس زندگی کا، کیوں رکھوں اس زندگی کو اپنے پاس. مولا کہتے ہیں میثم میرے بعد تمہیں دار پہ لٹکایا جائے گا، درخت پہ لٹکایا جائے گا، میثم تمہیں اس کے اوپر لٹکا کر تمہاری زبان کاٹی جائے گی، اعضا کو کاٹا جائے گا. میثم کیا کیفیت ہوگی، مولا شکر کی منزل ہوگی. کیوں؟ کیونکہ محبت ہے. اب بعض لوگوں نے یہاں پر یہ بھی نقل کیا کہ ایک درخت امام علی نے دکھایا کہ اس درخت کو جب یہ پروان چڑھے گا تو اس پہ تمہیں لٹکایا جائے گا. بعض لوگوں نے اس طرح سے بھی پڑھا ہے اس کو کہ میثم اس درخت کو پانی دیا کرتے تھے. کیوں پانی دیا کرتے تھے؟ کہ یہ درخت جب پروان چڑھے گا تو اسی درخت کے پروان چڑھنے کے بعد مجھے عشق علی میں پرواز میسر آئے گی. اب یہ عشق ہے، محبت ہے، چونکہ ایمان ہے، ایمان بغیر محبت کے نہیں ہو سکتا. اگر میں اور آپ مومن ہیں کہ انشاءاللہ مومن ہیں تو محبت خدا ہے پھر. عزیزوں محبت خدا کا میں نے عرض کیا، چونکہ خدا سامنے نہیں آتا اس لیے اب اس محبت خدا کا مرکز ہونا چاہیے. خدا وند عالم نے انبیاء اور ان کے اوصیاء کو اپنی محبت کا مرکز قرار دیا ہے. قل ان کنتم تحبون اللہ فاتبعونی، رسول اللہ کے زمانے کہلوایا، اگر تم خدا کی محبت کے دعوے دار ہو فاتبعونی میرے پیچھے آؤ، مجھ سے محبت کرو، اگر مجھ سے محبت کرو گے یحببکم اللہ تم خدا کے محبوب بن جاؤ گے. اب جب تک رسول اللہ ہیں محبت خدا کا معیار رسول اللہ کی ذات ہے، رسول اللہ کے بعد آل رسول ہیں، جس کو رسول اللہ کے بعد دیکھنا ہے کہ وہ خدا کا عاشق ہے یا نہیں وہ دیکھے علی کا عاشق ہے کہ نہیں ہے، علی کے بعد امام حسن کا عاشق ہے یا نہیں، امام حسین کا عاشق ہے یا نہیں، آج کے آپ کے میرے امام زمانے کے امام کے میں اور آپ عاشق ہیں یا نہیں ہیں. یہ عشق اگر دل کے اندر ہے تو پھر ہم محبت خدا کے اسیر ہیں. درود پڑھیے محمد والے محمد. بس اب اگر محبت عشق خدا کا شدید ہو تو اس کی کیفیت ہے. کیفیت کیا ہے؟ امام علی نے ارشاد فرمایا کہ خداوند عالم کی محبت محبت اللہ نارن، मोहब्बत खुदा एक ऐसी आग है, ला तमुरु अला शैइन इल्ला इहतराका। मोहब्बत खुदा एक ऐसी आग है यानी एक भड़कता हुआ शोला है कि किसी चीज तक नहीं पहुंचता मगर यह कि उसे जलाकर खाकिस्तर कर देता है। यानी क्या मतलब है, आग हर चीज को जला देती है, खत्म कर देती है। मोहब्बत खुदा एक ऐसा शोला है कि अगर किसी के सीने में यह शोला शोलावर हो जाए तो सिवाय खुदा के बाकी सब खत्म हो जाएगा। इसको अगर महसूस करना हो आइम्मा में महसूस कीजिए, इसको अगर महसूस करना हो कि मोहब्बत खुदा एक शोला है। किसके लिए बयान हुआ है अजीजों? इमाम अली ने बयान किया, अपने लिए बयान नहीं किया फकत, मेरे और आपके लिए बयान किया कि इस मेयार के मुताबिक अब खुदा की मोहब्बत को दिल में देखते चले जाओ। करबला का तस्करा सुन रहे हो, बचपन से लेकर आज तक सुन रहे हो, करबला के अंदर इमाम हुसैन की खुदा से मोहब्बत के तस्करे को सुन रहे हो, तो अपने अंदर इस मोहब्बत की तजल्लियां भी देखना शुरू करो कि वाकई दिल के अंदर वो मोहब्बत आना शुरू हुई कि नहीं, कि सिवाय खुदा के बाकी सारी चीज खत्म होती चली जाए। मोहब्बत खुदा वो आग है, वो शोला है कि जो अपने अलावा हर चीज को जलाकर खाक कर देता है, फकत ये आग जलती है। इसको देखना हो अंबिया में देखें। एक मिसाल हजरत इब्राहिम की लेकर आता हूं। हजरत इब्राहिम अलैहिस्सलाम जा रहे हैं खुदा की खातिर कयाम के तौहीद के अंदर, कहरमान कहा जाता है हजरत इब्राहिम को, कहरमान यानी चैंपियन, तौहीद के समझाने के लिए कहा गया। हजरत इब्राहिम बुत शिकनी की, बुतों को तोड़ दिया, सब कुछ करने के बाद हजरत इब्राहिम के लिए आग भड़काई गई। हजरत इब्राहिम अब उस आग के अंदर जा रहे हैं, मिंजनीक से फेंका गया, हजरत इब्राहिम का सफर हो रहा है उस आग की तरफ। एक फरिश्ता आता है इसी असनाए राह में, आने के बाद इब्राहिम से पूछता है, इब्राहिम आग की तरफ जा रहे हो, अल्लाह का हाजा, कोई हाजत है, कोई ख्वाहिश है, कोई बात है, तवज्जो कीजिएगा। हजरत इब्राहिम नबी ये खुदा हैं, जानते हैं कि ये आने वाला फरिश्ता है, फरिश्ता अम्र इलाही का पाबंद है, अपनी तरफ से नहीं आ सकता, अगर आया है तो कम से कम अल्लाह से इजाजत लेकर आया है, मेरी मोहब्बत में ही आया होगा मगर अम्र इलाही के तहत आया। लेकिन चूंकि मोहब्बत खुदा वो शोला है, इमाम अली की बात को यहां समझिएगा कि मोहब्बत खुदा वो शोला है जो सिवाय खुदा के हर चीज को जलाकर खाकिस्तर कर देता है, यानी इस आशिक को सिवाय खुदा के कुछ नजर नहीं आता। हजरत इब्राहिम का जवाब सुन लीजिए, हजरत इब्राहिम ने कहा, अम्मा इलाही का फला, हाजत अगर हो भी तो तुझसे नहीं है, अम्मा इला रब्बी फइल्मुहु बिहाली हस्बी अनसवाली, अगर हाजत होगी भी तो रब से होगी, लेकिन मेरा रब मुझे इस वक्त इस हालत में देख रहा है, बस मैं अब उससे कोई सवाल भी नहीं करना चाहता। अम्मा फइल्मुहु बिहाली हस्बी अनसवाली, मेरे रब को इल्म है मैं इस वक्त किस मंजिल पर हूं, किस कैफियत में हूं, कहां जा रहा हूं, लिहाजा मेरा इल्म मेरे परवरदिगार के पास जो है, हस्बी अन सवाली, इसने मुझे रोक दिया, मैं कोई सवाल नहीं करूंगा। क्यों? क्योंकि अब मैं जो जा रहा हूं ये वजीफे की अदायगी में जा रहा हूं, अगर वजीफे की अदायगी में इस आग में जलना मेरा वजीफा है, इब्राहिम को सिवाय खुदा के कुछ नजर नहीं आ रहा, खुदा इस पर राजी है, मैं इस पर राजी हूं, खुदा इस पर राजी है, मैं राजी हूं, खुदा देख रहा है। यानी अपनी जायज ख्वाहिशात को खुदा से मांगना है, तवज्जो कीजिएगा, जायज ख्वाहिशात को मांगना है, लेकिन ये जो इब्राहिम जा रहे हैं वजीफे की अदायगी में जा रहे हैं, अब जब वजीफे की अदायगी में अगर मैं आग की तरफ जा रहा हूं, जलना है, जलने पे तैयार हूं, मुझे सवाल नहीं करना। अजीजों यही चीज वारिस इब्राहिम इमाम हुसैन में नजर आती है। इमाम हुसैन अलैहिस्सलाम के दिल में भी फकत खुदा है, फकत खुदा है, फकत खुदा है, जो कुछ भी है वो खुदा के बाद। इमाम हुसैन अलैहिस्सलाम को भी जब कहने वाले कहते हैं, मदीने से जब इमाम हुसैन निकल रहे हैं तो इमाम से कहा जाता है कि हुसैन मदीने की तरफ, मदीने से ना जाइए, आप जिस तरफ जा रहे हैं वहां पर आगे कत्ल है, शहादत है। इमाम का जवाब क्या है? इन्नल्लाह कद शाअ यरानी कतीला, खुदा मुझे कतील मकतूल देखना चाहता है, इश्क खुदा है, मुझे ये नहीं देखना कि मेरे लिए क्या बेहतर है, मुझे ये देखना है मेरे रब की रजा किस चीज में, क्योंकि इश्क खुदा है, बाकी कुछ भी नहीं है यहाँ पे। इन्नल्लाह कद शाअ यरानी कतीला, खुदा मुझे मकतूल देखना चाहता है। अच्छा अगर जा रहे हैं तो बच्चों को लेकर ना जाएं, खवातीन को लेकर ना जाएं। इन्नल्लाह कद शाअ यराहुन्ना सबाया, खुदा वंदे आलम उनको असीर देखना चाहता है, यानी खुदा उन्हें देखना चाहता है। असीर से क्या मुराद है? कि इस वक्त खुदा का दीन जिस जगह पर आ चुका है वहां सिवाय मेरे कत्ल के, मेरी औलाद की इसारत के कोई और रास्ता दीन को बचाने का नहीं है। खुदा चाहता है दीन बचे, तो खुदा का जो दीन बचेगा इस दीन को बचाने के लिए मैं अपना तमाम सरमाया लगा दूंगा। क्यों? क्योंकि खुदा मेरी निगाह में अजीज है। عظم الخالق، وہ لوگ ہیں گے جن کی نگاہ میں خالق کی عظمت ہوتی ہے، اس کے علاوہ جو کچھ ہوتا ہے وہ حقیر ہو جاتا ہے ان کی نگاہوں میں. عزیزوں، پس یہ پیغام ہے کربلا کا. امام حسین علیہ الصلوۃ والسلام اس عشق کے ساتھ خدا کے سامنے آئے کربلا کے اندر. امام حسین چاہتے چھوڑ دیتے گھر والوں کو، لیکن نہیں چھوڑا. توجہ کیجئے گا، یعنی وہ منزل ہے کہ جہاں فقط خدا کی رضا ہے. امام حسین علیہ الصلوۃ والسلام اگر پیاس برداشت کر رہے ہیں تو یہ پیاس امتحان اور رضا خدا کے مطابق ہے. اگر امام حسین کی پیاس کا تحمل کرنا فقط خدا کی رضا، چونکہ فقط خدا ہے، خدا کیسا چاہ رہا ہے دیکھنا، امام حسین اس کو برداشت کر رہے ہیں. وہ پانی امام حسین کے لیے کوئی مسئلہ نہیں تھا. مجھے شعر بہت پسند ہے جو اس موقع پر انڈیا کے ایک شاعر نے پڑھا تھا. انہوں نے کہا تھا کہ امام حسین کی پیاس اختیاری ہے. اختیاری کیوں ہے؟ چونکہ خدا کی رضا کے مطابق ہے. امام وہ چاہتے ہیں جو خدا چاہتا ہے. انہوں نے شعر پڑھا، مجھے اچھا لگا، میں نے آپ کے سماعت کی نظر کروں کہ آسماں گر تجھے شبیر اشارہ کرتے، آسماں گر تجھے شبیر اشارہ کرتے، دل یہ کہتا ہے کہ تا حشر برستا پانی. شبیر اشارہ کر دیں، دل یہ کہتا ہے کہ تا حشر برستا پانی، ایڑیاں اپنی زمین پر جو رگڑتے اصغر، کربلا تیرے سنبھالے نہ سنبھلتا پانی. وہ اسماعیل ہیں کہ ایڑیاں رگڑی ہیں تو آج تک زمزم کا پانی ہے. یہ فخر اسماعیل ہیں، اصغر ایڑیاں رگڑ دیتے زمین پر تو کربلا کے سنبھالے پانی سنبھلتا نہیں. بہت خوبصورت شعر ہے، لیکن یہ پیاس اختیاری پیاس ہے. کیوں؟ کیونکہ خدا جو چاہ رہا ہے وہ انجام دوں گا. آئمہ علیہ السلام کی خصوصیات یہی ہیں کہ دل میں سوائے خدا کے کچھ نہیں ہے. عزیزوں، فقط خدا ہے. امام علیہ الصلوۃ والسلام ایک مرتبہ گھر میں تشریف لے کر آئے. جب گھر میں تشریف لے کر آئے، دیکھا فضا صحن خانہ میں بیٹھی ہوئی ہیں، کسی کام میں مشغول ہیں. مولا نے پوچھا فضا کیا ہو رہا ہے؟ کہا مولا آپ کے گھر کی غربت برداشت نہیں ہوتی. اللہ اکبر. عزیزوں، ان تذکروں کو پورے سماعتوں کے ساتھ سننا چاہیے. تذکرہ کائنات کے کسی عام انسان کا نہیں ہے، مولا کائنات کا ہے. مولا کائنات کہ جس کے اختیار میں خدا نے کائنات کا اختیار دیا ہے، کہ جس کے پاس وہ قوت و طاقت موجود ہے جو ڈوبے ہوئے سورج کو اشارے سے پلٹا لیتا ہے، وہ مولا کائنات. فضا کہتی ہے مولا آپ کے گھر کا فقر نہیں دیکھا جاتا. کیا کر رہی ہیں پھر؟ مولا خدا نے ایک علم دیا ہے، علم کیمیا. کیا کرتی ہیں؟ اس علم کیمیا سے دھات کو سونے میں تبدیل کر دوں گی. کیا ہوگا؟ اس سونے کو لے جا کر بیچیے گا، بیچ کر جو پیسے ملیں گے گھر لائیے گا، حسنین اچھا کھانا کھائیں. اللہ فضائیں، کنیزیں، دل میں جذبہ ہے. مولا کہتے ہیں اچھا فضا تو مجھے سونا بنا کر دے گی، میں اس سونے کو بیچوں گا، جا کر لے کر آؤں گا تاکہ حسنین اچھا کھانا کھا لیں. فضا کہتی ہے مولا جی یہ ہنر ہے میرے پاس، خدا نے دیا ہے، استعمال کرنا چاہتی ہوں. مولا ایک قدم پیچھے ہٹتے ہیں، زمین پر ٹھوکر مارتے ہیں. زمین پر ٹھوکر مارنے کے بعد یہ پاؤں مارتے ہیں زمین پر، فضا سے کہتے ہیں فضا اب ذرا دیکھنا کیا نظر آیا. فضا کہتی ہے مولا مجھے تو یہ نظر آ رہا ہے کہ سونے کی تہ در تہ اس زمین کے نیچے موجود ہے، یہ سونے کی تہیں میں جو دیکھ رہی ہوں. مولا نے کہا فضا یہ تمام چیزیں ہمارے لیے کوئی مسئلہ نہیں ہیں، ٹھوکر میں ہیں خزانے. فضا زندگی ویسی گزارنا چاہتے ہیں جیسی خدا نے ہمارے لیے لکھی ہے. ہماری زندگی خدا کی مرضی کے مطابق ہے. محنت کروں گا، میں باغ میں جاؤں گا، کسی یہودی کا باغ ہو، کسی کا باغ ہو، اس کے اندر محنت کروں گا، مزدوری کروں گا، اپنے ہاتھوں سے جو کماؤں گا وہ جتنا کفایت کرے گا گھر کو ایسے چلاؤں گا. فضا یہ خارق العادہ کام نہیں کروں گا اپنی زندگی کے لیے، کیونکہ خدا نے جتنا میرا ظاہری رزق مقدر کیا ہے اس کے مطابق زندگی گزاروں گا. فضا میں دنیا کو بانٹنے والا ہوں، مگر میرا بانٹنے والا بھی کوئی ہے، ظاہری رزق اس نے میرے لیے مقدر کیا، لہذا میں محنت کرتا ہوں، مزدوری کرتا ہوں، تجارت کرتا ہوں، اس سے جتنا ملتا ہے اس سے زندگی گزارتا ہوں. ہے یا نہیں ہے؟ آئمہ کی زندگی یہی ہے عزیزوں، آئمہ کی زندگی میں یہی ہے. لہذا خدا کی مشیت، خدا کی رضا کے مطابق، یعنی سوائے خدا کے کچھ نہیں ہے. جو خدا جس حال میں رکھنا چاہے اس حال میں رہنا ہے. بس یہ عشق ہے خداوند عالم کا جو ہر چیز کو جو خدا کے علاوہ ہو اس کو آگ لگا دیتی ہے، یعنی ختم کر دیتی ہے. لیکن اگر اس پہ توجہ نہ کی جائے، بس آخری دو جملے ختم کروں اپنی بحث کو، اگر ان چیزوں پہ توجہ نہ کی جائے عزیزوں، تو پھر کیا ہوتا ہے؟ جو سامنے چیزیں ہوتی ہیں وہ انسان کے دل میں گھر کرتی ہیں. یعنی اس محبت خدا تک پہنچنے کے لیے انسان کو دقت کرنی پڑے گی، اس عشق الہی تک پہنچنے کے لیے انسان کو توجہ کرنی پڑے گی. अगर तवज्जो ना हो जाहिर पर ही तवज्जो रहे तो जो जाहिर है सामने है वही दिल में घर करेगा। इमाम अली अलैहिस्सलाम ने इसके हवाले से बयान फरमाया कि अन्नासु अबनाउ दुनिया वल वलदु मतबूउन अला हुब इला हुब उम्मिही। लोग दुनिया की औलाद हैं और तबीयतन औलाद माँ की मोहब्बत में मुबतला होती है। कितना खूबसूरत जुमला है, अन्नासु अबनाउ दुनिया, लोग दुनिया के बेटे हैं, वल वलदु मतबूउन इला हुब उम्मिही, और तबीयतन हर बेटा अपनी माँ का आशिक होता है, अपनी माँ का मोहब्बत में मुबतला होता है। तो अब अगर किसी की माँ फकत दुनिया है और वो दुनियादारी में मुबतला है, इसका मतलब उसने दिक्कत नहीं की, इस दुनिया से पीछे नहीं झांका, इस दुनिया की हकीकत को नहीं पहचाना कि दुनिया इसको अब, यही मामले का एक जुमला नहीं है फकत, अगर एक तरफ ये जुमला बयान किया तो दूसरी दफा एक जगह और जगह एक जुमला बयान किया कि इस दुनिया की मिसाल तो चलते हुए उस सांप की मानिंद है कि जिसका जाहिर बहुत नरम है बातिन बहुत जहरीला है। यानी इमाम की बातों को एक साथ रखना होगा। इमाम ने कहा हाँ तबीयतन लोग जाएंगे दुनिया की मोहब्बत की तरफ चूंकि तबीयत है, लेकिन अगर दिक्कत करेगा इंसान इस दुनिया को पहचान लेगा जहर कुशंदा है, हलाक करने वाला है, ये मार देगा। लेकिन अजीजों अगर फकत अबना तक बात रहती तो शायद बहुत बड़ा मसला ना होता। मुसीबत यह है कि अगर इंसान तवज्जो ना करे, अगर इंसान दिक्कत ना करे, इस जाहिरी दुनिया की मोहब्बत के हिसार को तोड़कर हकीकत मोहब्बत खुदा तक ना पहुंचे तो फिर फकत इंसान का इक्तफा अबना तक यानी औलाद तक नहीं रहेगा। अब इमाम हुसैन करबला में समझाएंगे कि अन्नासु अबीदु दुनिया, लोग दुनिया के गुलाम बन गए, दुनिया इनकी माबूद बन गई है। वहां बाबा ने बयान किया अबनाउ दुनिया, बाप बयान करे दुनिया के बेटे हैं। इमाम हुसैन ने कहा मरहला आगे बढ़ जाएगा अगर तवज्जो नहीं देंगे, अब बेटे नहीं है अबीद बन जाएंगे, माबूद हो जाएगी दुनिया। क्या तुमने उसको देखा कि जिसने अपनी ख्वाहिशात को अपना माबूद बनाया, कुरान की आयत। क्या तुमने उसको देखा जो ख्वाहिशात का असीर इस तरह से हो गया तो उसकी ख्वाहिशात उसकी माबूद बन गई, बेचू चरा ख्वाहिशात के पीछे चलता है। इमाम ने कहा ना सो अबीद दुनिया व दीन अलसनते हैं, और दीन इनकी जबानों पर एक चरवा है, जब तक जिंदगी गुजर रही है दीनदार है। इज़ा मुहिसु बिल बला, जरा सा ये दीन गिरफ्त में लेकर आए, जरा सा ये दीन आजमाइश में डाले, कल्लत दयानून दीनदार छट जाते हैं। इमाम ने बयान किया, बस आखिरी जुमला इमाम ने यही कहा, जब असर आशूर इमाम चाहते हैं खिताब करें लोगों से, लोग शोर कर रहे हैं, आवाजें निकाल रहे हैं, इमाम की बात नहीं सुन रहे, अब आवाज नहीं सुन रहे। इमाम कहते हैं जानते हो किस सबब से तुम मेरे सामने शोर कर रहे हो, किस सबब से मैं तुमसे कह रहा हूं खामोश हो जाओ, तुमसे कुछ कलाम कर लूं तो मेरा कलाम सुनने पे तैयार नहीं हो, इसलिए कि तुम दुनिया के गुलाम हो और शिकम में तुम्हारे पेटों के अंदर हराम माल उतर चुका है। यह हराम लुकमे का असर है कि इमाम वक्त तुम्हारे सामने खड़े हो के तुमसे चुप रहने की बात कर रहा है, तुम उसकी बात सुनने पर तैयार नहीं, पीछे चलना तो बहुत दूर की बात। बस अजीज अहमद तमाम की अन्नासु अबनाउ दुनिया, इमाम ने कहा अन्नासु अबीदु दुनिया, इमाम हुसैन ने कहा लोग दुनिया के गुलाम। दीन है सुपरफिशियली है, उस हद तक है जिस हद तक जिंदगी चले। क्यों दीन सुपरफिशियली है, क्यों दीन जबानों तक है, चूंकि बहुत सारे लोगों को दीनदाराना जिंदगी इसलिए अच्छी लगती है कि बहरहाल इज्जत मिलती है दीनदाराना जिंदगी में, फकत उस इज्जत के हुसूल की खातिर दीन है। लेकिन जब यही दीन मुश्किल में डाले, आजमाइश में डाले, अल्लत तयानून, अब दीनदार हकीकत में नहीं होते। इमाम ने साबित किया, ऐसे मक्के से चले बहुत सारे लोग इमाम के साथ चले, आगे आगे चलते जा रहे हैं, लोगों के जहन में नहीं है कि वाकई हुसैन के साथ इतनी मुश्किल भी हो जाएगी, लेकिन जैसे जैसे चलते जा रहे हैं अंदाज़ा होता जा रहा है कि हुसैन मुश्किल की तरफ जा रहे हैं। इमाम हुसैन मक्के से चलते हुए कह रहे हैं कि देखो ये रास्ता शहादत का रास्ता है, मन काना बाज़लन फीना मुहजतहु फलियरहमाना, जो अपना खून हमारी राह में देने की हौसला और हिम्मत रखता है वो आए हमारे साथ, जो नहीं आता वो छोड़ दे, छोड़ दिया लोगों ने। जब मुस्लिम इब्ने अकील की खबर शहादत आई कुछ लोग वहां से निकल गए, क्यों, अन्नासु अबीदु दुनिया, अबना से बात शुरू हुई थी, दुनिया के बेटे अबीद बन गए, गुलाम बन गए, चूंकि दिक्कत नहीं की, मोहब्बत दुनिया गालिब आ गई। अजीजों मैं अपनी तरफ इशारा करके कह रहा हूँ कि दुनिया की मोहब्बत मेरे ऊपर भी इतनी गालिब है कि मैं अपने ज़माने के इमाम का हिस्सा ज़िंदगी में फ़कत नमाज के बाद पढ़ी जाने वाली ज़ियारत समझता हूँ। नमाज के बाद फ़कत ज़ियारत जो पढ़ता हूँ सलामु अलैका या शरीक अल कुरान या इमाम अल इंस वल जान, बस यही हिस्सा है ज़माने के इमाम का, इतनी मोहब्बत रह गई है ज़माने के इमाम की। اولویت نہیں بن پا رہا ہے امام، ترجیح نہیں بن پا رہا ہے زمان میرے لیے، آپ جیسے مومنین کی بات نہیں کر رہا. اگر ترجیح ہو امام تو پھر کیا ہوتا ہے؟ مسلم ابن عوسجہ سے سیکھی. مسلم ابن عوسجہ کا آخری وقت آیا، تلوار کا زخم کھا کر زمین پر گرے، مسلم کے سرانے حبیب پہنچے امام حسین کے ساتھ ساتھ، مسلم کی شہادت پہلے. مسلم ضعیف ہیں، سن ہے مسلم کا، لیکن کس چیز پہ بات کر رہا ہوں؟ ترجیح ہو اگر امام کی تو پھر ایک عاشق امام کیسے سوچتا ہے؟ مسلم کے سرانے پہنچے حبیب، امام کے ساتھ ساتھ، امام ساتھ کھڑے ہوئے، حبیب سرانے بیٹھ گئے. حبیب نے مسلم ابن عوسجہ سے کہا، مسلم رسم یہ ہے کہ جب کوئی دنیا سے جا رہا ہو تو اس سے اس کی وصیت پوچھی جاتی ہے کہ اس کے بعد کچھ کام ہے کرنے کا جو کیا جائے. اے مسلم، مجھے معلوم ہے کہ تیرے بعد میں آنے والا ہوں، یہ زخم تو نے کھایا اس کے بعد میں زخم کھاؤں گا، میں بھی اس دنیا سے آنے والا ہوں، تیرے پیچھے پیچھے آ رہا ہوں، لہذا مسلم مجھے لگتا ہے یہ وصیت کا وقت نہیں ہے، ورنہ میں تجھ سے پوچھتا تیری کوئی وصیت ہے، کوئی وصیت کرنا چاہے گا. مسلم ٹوک دیتے ہیں حبیب کو، حبیب رک جاؤ، وصیت ہے ابھی، وصیت ہے. حبیب کہتے ہیں، مسلم اس میدان کربلا میں، اس جنگ کے اندر تن چند لمحوں کے بعد میں تمہاری طرف آ رہا ہوں، کیا وصیت ہوگی، کیسے عمل ہوگا؟ مسلم ابن عوسجہ امام حسین کی طرف اشارہ کر کے کہتے ہیں، اے حبیب اسی کا بہذا، اے حبیب میری وصیت یہ حسین ہے، جب تک تم زندہ رہو حسین پہ آنچ مت آنے دینا. یہ اولویت ہوتی ہے امامت کی، یہ ترجیح ہے امام کی. اپنے آپ کو نہیں دیکھ رہے مسلم، زخم کھا لیا، ضعیف ہیں، گر گئے زمین کربلا، لیکن وصیت ہے مسلم، وصیت ہے حبیب، وصیت حسین، وصیت ہے تمہارے ہوتے ہوئے حسین پر آنچ نہ آئے. بس عزیزوں، آج کی تاریخ کے اندر وہی کربلا کے مصائب کے امام حسین کا لشکر چلتے ہوئے پہنچا کربلا میں. روایات کو آپ نے مختلف انداز میں سنا ہے، پانچ منٹ کے اندر میں اس کو بیان کروں بس، سہمت تمام، کہ امام حسین کی جب سواری پہنچی ایک جگہ پر چلتے چلتے رک گئی، امام نے سواری کو تبدیل کیا، سواری آگے نہیں بڑھی، پھر میرے مولا نے سواری کو تبدیل کیا، پھر سواری آگے نہیں بڑھی، مولا اس کو اشارہ سمجھ کر رک گئے. مولا نے کہا، حضرت اطراف والوں کو بلاؤ، بلانے کے بعد پوچھا کہ اس زمین کو کیا کہتے ہیں؟ کہنے والوں نے کہا، مولا اس کو غازریہ کہتے ہیں. امام نے کہا، هل له اسم آخر یا لها اسم آخر، اس کے لیے کوئی اور نام بھی ہے؟ کہا، جی مولا اس کو نینوا بھی کہتے ہیں. امام نے چھو گویا کسی چیز کے انتظار میں ہے، امام جانتے ہیں سواری آگے نہیں بڑھ رہی. امام نے کہا، نہیں اس کا کوئی اور نام بھی تو ہوگا. ایک شخص نے آگے بڑھ کر کہا، جی آقا اس کو کربلا بھی کہتے ہیں. امام نے کہا، اللہم انی اعوذ بکا من کرب و بلاء، خدا کرب و بلا سے، اذیت و آزار سے تیری پناہ مانگتا ہوں. بس عزیزوں، یہاں پر پہنچے، امام نے حکم دیا کہ بس خیموں کو لگایا جائے، ہمارا پڑاؤ یہیں پڑے گا. عزیزوں، خیموں کو لگانے کی جب بات آئی، جناب زینب سلام اللہ علیہ آگے ہیں، کہا بھائی کو ذرا بلاؤ، مجھے کچھ بات کرنی ہے. عزیزوں، یہ زمین کربلا ہے کہ جہاں کی مٹی رسول اللہ کو جبرائیل نے لا کر دی تھی. جناب جبرائیل نے رسول اللہ کو پورا قصہ سنایا تھا، قصہ سنانے کے بعد جناب جبرائیل نے لا کر مٹی دی. رسول اللہ جب کبھی اس مٹی کو سونگتے تھے، بے اختیار آنکھوں سے آنسو نکلتے تھے. کیوں؟ کیونکہ اس مٹی میں خون حسین کی بو تھی، ابھی حسین کا خون بہا نہیں تھا لیکن اس مٹی کے اندر تھی. رسول اللہ کو اس مٹی سے حسین کے خون کی بو آتی تھی، خوشبو آتی تھی، رسول اللہ رو پڑتے تھے. یہ رسول اللہ کے پاس فقط ایک شیشی کے اندر مٹی تھی، زینب تو زمین پر اتر گئیں جس زمین پر حسین کا خون بہنا ہے. جناب زینب نے کہا، بھائی کو بلاؤ. امام حسین آئے، کہا میری بہن کیا بات ہے؟ کہا بھائی اگر ممکن ہو یہاں سے آگے بڑھئے، یہاں پڑاؤ نہ کریں. کہا بہن کیوں پڑاؤ نہ کریں؟ کہا اس لیے کہ اس زمین سے آپ کے خون کی خوشبو آ رہی ہے، میرا دل گھبرا رہا ہے. اے میرے بھائی اس زمین سے آگے بڑھی. عزیزوں، یہ کون سی بہن زینب ہے؟ وہی زینب ہے نا کہ جس نے اپنے نکاح کے وقت فقط ایک شرط رکھی تھی. عبداللہ ابن جعفر تیار کا رشتہ آیا تھا، جناب زینب سے امام علی نے آ کر پوچھا تھا، زینب عبداللہ جعفر تیار نے تم سے خواستگاری کی ہے، اس سے وصلت پر تیار ہو؟ جناب زینب نے کہا، بابا آپ ولی ہیں، جیسے آپ کی مرضی، لیکن اگر یہاں رشتہ ہونا طے پا جائے تو بابا فقط ایک شرط رکھ دیجئے گا. کہا میری بیٹی کیا شرط ہے؟ کہا بابا شرط فقط یہ رکھیے گا کہ زینب حسین کے بغیر نہیں رہ سکتی. बाबा अब्दुल्ला से कहिएगा अगर हुसैन मदीना छोड़े तो ज़ैनब को ना रोके। बस अजीजों वही ज़ैनब है, हुसैन के साथ चलती हुई कर्बला में आई है। हुसैन यहाँ से आगे बढ़ो, मुझे इस खून से तुम्हारी खुशबू, खून की खुशबू आती है। अजीजों इमाम हुसैन ने जनाब ज़ैनब से कहा बहन यही वही जगह है जहाँ हमारे खेमे भी लगने हैं, हमारा खून भी बहना है, यहीं से तुम्हें असीर भी बनाया जाएगा। ज़ैनब इश्क खुदा की तजल्लियाँ तो इसी सरजमीन पर बिखरेंगी। बस अजीजों इमाम हुसैन ने पड़ाव डालने का इरादा किया। सामने से फिर बयान करने वालों ने बयान किया, इमाम हुसैन ने इससे पहले के जमीन पर कदम रखते उस जगह वालों से कहा इस जमीन को मुझे हवाले करो, मुझे बेच दो। कुछ कीमत इमाम हुसैन ने अदा की, अदा करने के बाद दोबारा जमीन हिबा कर दी। कहा बनी असद के लोगों जमीन तुम्हें हिबा कर रहा हूं मगर दो शर्त हैं। एक शर्त यह है कि जब मेरी कब्र मरने के बाद अगर हो सके मुझे दफना देना, उसके बाद जब मेरी कब्र बन जाए तो ऐ बनी असद के लोगों देखो अगर मेरा जाहिर आए तो उसे अपना मेहमान रख लेना। ऐ बनी असद के लोगों मेरा जाहिर आए प्यास की हालत में हो उसे पानी पिला देना। बस अजीजों ये मराहिल तय हो गए, मेरे मौला ने वहां पड़ाव डाला, बनी असद के लोगों को नसीहतें कर दी, फिर खवातीन को बुलाया। खवातीन को बुलाने के बाद कहा हमारा पड़ाव यहाँ है, हमारी शहादतें यहाँ होंगी, देखो अगर अपने ज़ियाद के कारिंदे तुम्हारे मर्दों को इजाजत ना दे, अगर वो हमारे जनाजों को दफना ना सके, तुम किसी काम के बहाने नहर के किनारे आना, एक एक करके हमारी लाशों को दफना देना। मेरे मौला ने खवातीन से भी गुफ्तगु तमाम की, कहा बनी असद के बच्चों को इकट्ठा कर लो। बनी असद के बच्चों को बुलाया गया, मेरे मौला ने बच्चों को जमीन पर बिठाया। क्या बच्चों तुम मासूम हो, हमारी यहाँ शहादतें होंगी, यहाँ हमारे लाशें बेगोरो कफन पड़े होंगे। बच्चों अगर तुम्हारे बाप ना आ सके, अगर तुम्हारे घर की खवातीन ना आ सके, तुम खेलते खेलते आ जाना, अरे एक एक मुट्ठी खाक हमारी लाशों पर डाल देना, हमारी लाशें इस तरह से दफना देना। किस कदर ख्याल है मेरे मौला को लाशों की तदफीन का। अल्लाह अकबर दर्द सैयद सज्जाद जब 11 मुहर्रम की सुबह करबला से निकल रहे हैं, मक्तल में हसरत से खड़े हैं, ज़ैनब ने देखा, सवारी से खुद को गिरा लिया, बेटा कैसी कैफियत है, बापू भी अम्मा, अरे वो जवान बेटा कितना मजबूर, सामने बाप का लाशा बेगोरों का फन पड़ा है, ना गुस्ल दे सकता है
سيعلم الذين ظلموا أي منقلب ينقلبون على لعنة الله على القوم الظالمين اللهم لعن ولا ظالم ظلم حق محمد وآل محمد وآخر تابع له على ذلك اللهم لعنهم جميعا ماتم حسين